नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा सम्बन्धित व्यक्तिहरूसँग हामी यो समयमा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज 100 दिन पूरा गरेको छ। सामान्य रूपमा हेर्दा सरकारका लागि 100 दिन खासै केही होइन, तर यस अवधिमा सरकारले लिने गतिले भने आगामी दिनका लागि महत्वपूर्ण अर्थ राख्छ। सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेको सरकारले यस अवधिमा भएका महत्वपूर्ण उपलब्धिलाई सार्वजनिक पनि गरेको छ, जसमा आर्थिक क्षेत्र लगायतमा सुधार आएको उल्लेख गरिएको छ। गत पुष 10 गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले यस बीचमा 2 पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभयो। राष्ट्रिय सहमतिका निम्ति निरन्तर प्रयास गर्नुभएका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट कतिपय राजनैतिक दलले बाहिरिने निर्णय गरे पनि अहिले 10 दलको गठबन्धन रहेको छ। सरकारले आफ्नो 100 दिनको उपलब्धिमा हिजो आफ्नो महत्वपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ। 37 बुदामा उल्लेख गर्दै सरकारका 100 दिनका उपलब्धिहरू सार्वजनिक भएको छ, र यसमा चाहिँ विशेष गरी सार्वजनिक निकायहरूबाट प्रदान गरिने सेवा प्रवाहमा सुस्ततादेखि लिएर अहिलेको अर्थतन्त्रमा जुन खालको परिस्थिति छ, यो परिस्थितिमा विस्तारै सुधार हुँदै गएका तथ्यहरू उल्लेख गरिएको छ। यो सँगै जनअपेक्षाहरू पनि छन्। सरकारसँग जनअपेक्षा हुनु आम नागरिकको अपेक्षा हुनु स्वाभाविकै हो, र यी अपेक्षाहरूलाई कति सम्बोधन गर्न यो अवधिमा सरकारले सक्यो त्यसको विश्लेषण हुन जरूरी छ। यो पक्ष निकै महत्वपूर्ण पक्ष पनि हो। यो अवधिमा सरकारले थुप्रै निर्णयहरू पनि गरेको छ। हिजो मात्र मिटर ब्याज पीड़ितहरूलाई सम्बोधन गर्ने उद्देश्यले एउटा समिति पनि बनाएको छ, र यसअघि सरकार र मिटर ब्याज पीड़ित पक्ष बीच 5 बुधे सहमति पनि भएको थियो, र यो सहमतिसँगै मिटर ब्याजीहरू विभिन्न स्थानबाट काठमाडौँ आएका थिए सरकारलाई ध्यान आकर्षण गराउन, र उनीहरूको माग पूरा भएको छ। अब सहमतिपछि हिजो सरकारले एउटा यो छानबिन समिति, अध्ययन समिति पनि गठन गरेको छ, र हिजो फेरि अर्का मिटर ब्याजी पीड़ितहरू फेरि काठमाडौँ आएका छन्, र उनीहरूको माग पनि अब सरकारले सम्बोधन गर्ला, र त्यो सरकारले गठन गरेको कार्यदलले ती पक्षहरूसँग पनि वार्ता गरेर यो मिटर ब्याजी पीड़ितहरूका समस्याहरू के छन् यसको समाधान गर्ने नै छ। आज हामी सरकारको 100 दिनको उपलब्धिको समीक्षा गर्छौं अन्तर्संवादमा, र 100 दिनको हिसाबमा खासै धेरै दिन होइन, र तैपनि हुने बिरूवाको चिल्लोपात भने झैं यो अवधिमा थुप्रै सम्भावनाहरू देखिन्छन्। सरकारले आगामी दिनमा तय गर्ने बाटोहरू कस्तो हुन्छ यो 100 दिनको उपलब्धिमा विश्लेषण पनि गर्न सकिन्छ। सरकारले 37 बुदामा समावेश गरेर सरकारका महत्वपूर्ण मुख्य उपलब्धिहरू यो अवधिमा भए गरेका उपलब्धिहरू सार्वजनिक पनि गरेको छ। सेवा प्रवाहलाई चुस्त बनाउने विभिन्न निर्देशनहरूदेखि लिएर अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएको, सेवाग्राहीको भीड़ हुने, कार्यालयको सेवामा सुधार आएको लगायतका विषयहरू त्यो 37 बुदेमा प्रगतिमा समावेश गरिएको छ। राहदानी, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र वितरणको प्रक्रिया विगतमा भन्दा छिटो भएको दावी पनि सरकारको छ यो 100 दिनको उपलब्धिमा। त्यस्तै सरकारले विभिन्न मितिमा शहीद घोषणा गरेका 8,471 जना शहीदको नाम राजपत्रमा प्रकाशन पनि गरेको छ। यसलाई पनि सरकारले आफ्नो महत्वपूर्ण उपलब्धिका रूपमा राखेको छ। आज हामी सरकारको यो 100 दिनलाई आम नागरिकले कसरी हेरेका छन् र सरकारले के गर्नुपर्छ यो अब भन्ने सन्दर्भमा हामी श्रोताहरूको पनि प्रतिक्रिया लिने जमर्को गरिरहेका छौं। 4211 7211 7211 हाम्रो टेलिफोन नम्बर हो, र यसमा सरकारका 100 दिनलाई यहाँले कसरी लिनुभएको छ र आगामी दिनमा सरकारले गर्नुपर्ने कामहरू के हुन सक्छन् भन्ने सन्दर्भमा सुझाव पनि दिन सक्नुहुन्छ, आफ्नो विचार पनि राख्न सक्नुहुन्छ। 42 11 736 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो र यसमा आफ्ना सुझावहरू र आफ्नो धारणा राख्न सक्नुहुन्छ। कोही आउनु भएको छ? नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ?
ए, मेरो नाम देवबहादुर गुरुङ हो, म पोखराबाट बोले।
हजुर हजुर, सरकारले आज 100 दिन पूरा गरेको छ, यो अवधिमा सरकारको काम कारबाहीलाई यहाँले कसरी हेर्नु भएको छ र सुझाव चाहिँ के छ यहाँको?
कस्तो छ भने अब यस्तो नकारात्मक चाहिँ ढङ्गले हेर्नुपर्ने जरुरत छैन। कस्तो भनेदेखि अब हामी सबैले कसैको आलोचना कसैको विरोध गर्नुभन्दा पनि अब राम्रोसँग चाहिँ नि गतिविधिहरूलाई हामीले निहाली राख्नुपर्छ। त्यो निहाल्दै म त्यस्तै निहाल्ने मान्छे हो। मेरो नाम देवबहादुर गुरुङ, म पोखरा बोलिरहेको छु। अनि यसमा के भने सरकारले यतिखेर 100 दिनको अवधिभित्र जम्मै चाहिँ नि अब धेरै झन्झट झमेलाहरू चाहिँ आइपरे, जस्तो अब दुई दुई पटक त्यो अब
विश्वास
दिनुपर्ने अवस्था आयो। अनि सरकारले पुनः दिन पनि अब धेरै पार्टीहरू मिलेको हुनाले धेरै पार्टी नमिले पनि सुख भएन। त्यो सबै कुराहरू स्पष्ट हामीले बुझ्नुपर्छ। बुझेर हेर्दाखेरिमा त्यस्तो नकारात्मक चाहिँ होइन, सकारात्मक दिशातिर जान्छ भन्ने नै आशा हामीले गरेका छौँ। तर त्यसमा थप आशा चाहिँ के भनेदेखि अब सरकारले अब मुख्य कुरा देशलाई साँच्चै नै उभलाउने हो, साँच्चै नै एउटा चाहिँ नेपाली को चाहिँ नि मौलिकताप्रति नेपाली समाजले फर्काउने भनेदेखि सरकारले सबभन्दा चाहिँ मुख्य एउटा काम गरेर देखाउन मेरो एउटा दृष्टिकोणले हेर्छ। त्यो भनेको के हो भने यो शिक्षा क्षेत्रमा अङ्ग्रेजी विषयलाई चाहिँ नि स्वैच्छिक बनाउनु पर्छ, होइन? स्वैच्छिक बनाएपछि बल्ल चाहिँ राष्ट्रवादीहरूको चाहिँ नि यहाँ उत्पत्ति हुन्छ, राष्ट्रवादीहरू चाहिँ जन्मन्छन्, बल्ल संगठित हुन्छन् भन्ने मैले देखेको छु।
हजुर हस् हस् हस्, यहाँलाई धन्यवाद। देवबहादुर गुरुङ हुनुहुन्थ्यो पोखराबाट। र सरकारले यो 100 दिनको अवधिमा काम ठिकै गरेको छ, गर्नुपर्ने कामहरू धेरै छन् र त्यो हिसाबमा गर्नुपर्ने कामहरू धेरै रहँदा सरकारले यो 100 दिनमा कति नै गर्न सक्ला र जति गरेको छ यो चाहिँ ठिकै छ भन्ने धारणा उहाँको थियो। फेरि पनि कोही श्रोता आउनु भएको छ। नमस्कार
हजुर,
यहाँको शुभ नाम, कहाँबाट बोल्दै हुनुहुन्छ?
म दमनराज बम कालीकोटबाट। हजुर,
दमनराज बम भन्नु कालीकोटबाट, के छ आज यहाँको धारणा?
अब खास गरेर सरकारको 100 दिनको बारेमा अहिले आइरहेको छ, होइन? अब यसमा खास गरेर जुन 100 दिनमा जोड घटाउमा नै धेरै टाइम गयो, अब यो बाध्यता पनि थियो एउटा किसिमको, होइन? अनि तर वास्तवमा सरकार अहिले पूर्णता पाइसकेपछि यो स्वास्थ्य शिक्षालाई गुणस्तरीय बनाउनको लागि एकदमै लाग्नुपर्छ। मुख्यतया गरेर यो देशमा अहिले बिग्रेको सबैभन्दा चाहिँ भ्रष्टाचार हो। भ्रष्टाचारलाई न्यूनीकरण गर्नु लागि भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको अवधारणालाई अगाडि बढाउनु लागि सबै राजनीतिक दल अनि ब्युरोक्रेट्स अनि सबै लाग्नुपर्छ, नागरिक समाजहरू, पत्रकारहरू लाग्नुपर्छ। अनि पत्रकारहरूले पनि अब यो चाहिँ राष्ट्रको चौथो अङ्ग भए हुनाले खबरदारी गरेर सरकारलाई स्ट्रेट ट्र्याकमा ल्याउनुपर्छ र प्रतिपक्षले पनि असल प्रतिपक्ष भएर देश र जनताको विकासको लागि लाग्नुपर्छ भन्ने मेरो सुझाव।
हस्, यहाँलाई धन्यवाद। कालीकोटबाट दमनराज बम हुनुहुन्थ्यो। विशेष गरी सरकारले स्वास्थ्य शिक्षामा चाहिँ ध्यान दिनु पर्यो र भ्रष्टाचार लाई चाहिँ न्यूनीकरणतर्फ सरकारको ध्यान हुनु पर्यो, सुशासन कायम गर्नका लागि सरकारले पहल गर्नु पर्यो, उहाँको सुझाव यस्तो थियो। फेरि पनि अर्का श्रोता कोही आउनु भएको छ। नमस्कार हजुर, नमस्कार
हजुर, नमस्कार
हजुर, को बोल्दै हुनुहुन्छ?
हजुर, म महतारी गौशाला 4 गरीब गोसाई। हजुर,
गरीब गोसाई होइन?
हजुर हजुर,
के छ आज यहाँको धारणा?
मेरो धारणा त के छ भने देशको स्थिति त बडा मतलब खस्तो अवस्थामा छ, त्यही हो। अनि यो मिटर ब्याजीहरूको जुन छ नि तपाईँको के हो कसो हो, कति झुकिआएर कागज बनाएको रहेछ मान्छेहरूले, यो गराउँला त्यो गराउँला, अनि कागज पैसा लियो, पैसा कागज फिर्ता नगर्ने, योहरू अलिकति सरकारले यसमा चाहिँ ध्यान दिँदा चाहिँ राम्रो हुन्थ्यो सर।
हस् हस्, धन्यवाद यहाँलाई। गरीब गोसाई हुनुहुन्थ्यो महोत्तरीबाट। विशेष गरी उहाँले यो मिटर ब्याजी पीड़ितहरूको समस्या सम्बोधन सरकारले गर्नु पर्यो भन्ने धारणा व्यक्त गर्नुभयो। फेरि अर्का श्रोता हुनुहुन्छ। नमस्कार।
हजुर सर, नमस्कार।
हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
म रूपन्देवबाट, डोलराज पराजुली।
डोलराज पराजुली होइन? के छ यहाँको आजको सन्दर्भमा?
अब मेरो विचार भन्दा पनि अब सम्पूर्ण नेपालीको विचार त अब यस्तो भयो, बौद्धल आएपछि देश त सत्यानाशै भयो होइन। अब हेलो
भन्नुहोस्।
त्यो डिस्टर्ब आयो कि हजुरको?
ठिक छ, यहाँ सुन्दैछौँ हामी,
यो बोलेको मजै भएन।
हस् हस्, यहाँलाई धन्यवाद। डोलराज पराजुली हुनुहुन्थ्यो रूपन्देहीबाट, र सरकारले चाहिँ उहाँहरूले चाहिँ अब व्यवस्था जति अपेक्षा गरिएको थियो व्यवस्थामा त्यो अपेक्षा अनुसार जनअपेक्षा अनुसार काम नभएको जस्ता गुनासोहरू राख्नु भएको थियो। फेरि अर्का श्रोता हुनुहुन्छ। हजुर नमस्कार।
नमस्कार नमस्कार।
हजुर को बोल्दै हुनुहुन्छ, कहाँबाट?
म मकवानपुर इन्द्रसर्व गाउँपालिका वार्ड नम्बर 5 घटेखोलाबाट सुकुमार लामा बोल्दैछु।
के लामा भन्नु? कुमार लामा,
सुकमान, सुकमान
लामा। हजुर सुकमानजी, आजको सन्दर्भमा यहाँको धारणा राख्न सक्नुहुन्छ?
यहाँको आजको सन्दर्भलाई भन्नुपर्दाखेरि
हजुर
अर्को यो सरकारलाई आलोचना गरिहाल्नु पर्ने कुरो चाहिँ मैले देखिएको छैन। तर एउटै कुरो चाहिँ के गर्नु पर्यो भने सरकारले अब यो जस्तै असहाय व्यक्ति नागरिकहरूको मध्येमा एउटा यो आजीवन अविवाहित महिला तथा पुरुष र सन्तानविहीन नागरिकहरूको यो दाम्पत्य जीवनलाई चाहिँ सरकारले अलिक अहिलेसम्म नजर, सरकारको नजर कुनै पनि नागरिक के कुनै पनि निकायको के नजर परेन। यसलाई चाहिँ सकेसम्म छिटोभन्दा छिटो यसको पहिचान गरेर यो 45 वर्ष भन्दा माथि चाहिँ माथिलाई चाहिँ के भन्छ राष्ट्रले उसलाई भत्ताको व्यवस्था जस्तो कसरी हुन्छ बाटोको लागि सुनिश्चित गरिदिनुपर्छ।
हजुर हस्, यहाँलाई धन्यवाद। सुकमान लामा हुनुहुन्थ्यो मकवानपुरबाट। हामी सरकारको 100 दिनको सन्दर्भमा यहाँहरूको धारणा आजको अन्तर्संवादमा लिइरहेका छौं। विशेष गरी प्रचण्ड नेतृत्वको सरकारले आज 100 दिन पूरा गरेको छ, र यो 100 दिन सरकारले पूरा गर्दै गर्दा यो अवधिमा सरकारले गरेका कामहरू, निर्णयहरू र आगामी दिनमा गर्नुपर्ने निर्णयहरूको सन्दर्भमा यहाँको धारणा राख्न सक्नुहुन्छ, यहाँहरूले धारणा राख्न सक्नुहुन्छ। 42 11 736 हाम्रो स्टुडियोको टेलिफोन नम्बर। कोही श्रोता आइसक्नु भएको छ। नमस्कार, को बोल्दै हुनुहुन्छ? हजुर को बोल्दै हुनुहुन्छ?
नेपाली राजनीति चाहिँ फोहोरी भयो होइन। हामी जनताले पनि सच्चिएर सच्चा नेतालाई हामीले चुन्न सकेनौँ। तिनीहरूलाई पटक 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 बार बार तिनीहरूलाई चुन्दै पठाउँदै चुन्दै पठाउँदै परिणाम यस्तो आउँछ भन्दा अब त्यो नेतालाई गाली गर्नुभन्दा हामी जनताले आफ्नो सचेतना जगाउन सकेनौँ।
हजुर, जनतामा सचेतना आवश्यक भयो। त्यो भन्दा पनि यो 100 दिनको कामलाई चाहिँ यहाँले कसरी लिनुभएको? आज भएको छ
100 दिन त काम त अब यता जाने उसँग बार्गेनिङ गर्ने, अब उता जाने उसँग बार्गेनिङ गर्ने, खालि त्यही मन्त्री बनाउने चिन्ता मात्रै भयो। देशको चिन्ता कसैलाई भएन। यो देशमा कोही काङ्ग्रेस, एमाले, माओवादी, अरू दल अब कोही पनि छैन। सबै माथि गएपछि फेरि त्यस्तै मिल्किने। अहिले रवि लामिछानेको पनि बहुत हाउभाउ थियो, अहिले उहाँ गएपछि उहाँको अब नागरिकता पासपोर्ट के हो उहाँ पनि चुप लाग्नुभयो, म चाम्पी लगाएर बसिसक्नु भयो। यस्तो भयो कि नेपालमा राजनीति गर्नलाई एउटा कुनै ठुलै एउटा उ गरेर आउने नेता जस्तो हुने, अनि जनताको मन जित्ने माथि जाँदा अनि त्यहीँ गएर त्यही ठुलमुली के रहेछ। अब नेपालको राजनीतिमा बहुदल नफापेको भन्छु मैले त। हस् धन्यवाद।
हस् धन्यवाद। डोलराज पराजुली हुनुहुन्थ्यो, आफ्नो धारणा राख्नुभयो। विशेष गरी राजनीतिक दल र तीन दलका नेताहरूमा शुद्धिकरण जरूरी रहेको धारणा उहाँको थियो। फेरि कोही श्रोता आइसक्नु भएको छ आफ्नो धारणा राख्नका लागि। 42 11 736 हाम्रो स्टुडियोको आजको यो टेलिफोन नम्बर हो, र यसमा सरकारको 100 दिनको सन्दर्भमा यहाँको धारणा व्यक्त गर्न सक्नुहुन्छ, राख्न सक्नुहुन्छ। नमस्कार,
म ठाकुरबाल बस्नेत काभ्रे पनौती वडा नम्बर 4 हजुर।
ठाकुरजी आफ्नो धारणा राख्नुहोस्।
अब म त यो 100 दिनको मूल्याङ्कन गर्दा सही छैन, यो कस्तो कस्तो यो राम्रै होला जस्तो लागेको थियो। यो लास र दासको राजनीतिबाट अन्त्य गर्नको लागि हुनु पर्यो के त भन्नु होला भने सत्य न्याय स्वतन्त्रताको खाता जनताको विषयमा खाता कोरिनु पर्यो। त्यो कोरिएको देखिएको छैन, तर अब मुखले त खुलाकिया छ, तर एउटा कार्यान्वयनको बाटो र एउटा कानुनी बाटो यो राज्यले लिएर एउटा ट्र्याक मात्रै खोलिदिएर अब आइन्दा यहाँ चाहिँ नि यो यो चाहिँ के भन्छ यो हजुरको भनेदेखि एउटा चाहिँ नि त्यो लोभले लाभ लाभले बिलापबाट चाहिँ अन्त्य गराउने उपाय गरिदिनु पर्यो. जनताको आवश्यकता पुरा हुनु पर्यो. त्यसको लागि चाहिँ नि अब चाहिँ के हुन्छ त भन्दा विधेयकहरू प्रस्तुत गरेर सबै मिलेर राष्ट्र निर्माणमा सहभागी हुनु पर्यो. सधैँ यो लिङरिङ लिङरिङ आफ्नै आफ्नै दुनु सोझ्याउने मात्रै आफ्नो पार्टीको चाहिँ नि यो चाहिँ नि वकालत गरेर मात्रै हुँदैन, जनताको विषयमा वकालत हुनु पर्यो.
हस् यहाँलाई धन्यवाद. ठाकुर बहादुर बस्नेत हुनुहुन्थ्यो काभ्रेबाट. विशेष गरी जनअपेक्षा चाहिँ पूरा हुनु पर्यो र द्रुततर विकासलाई चाहिँ महत्व दिनु पर्यो, जनअपेक्षाहरू चाहिँ चाँडैभन्दा चाँडो सम्बोधन गर्नु पर्यो लगायतका धारणा उहाँले व्यक्त गर्नुभयो. फेरि अर्का श्रोता हुनुहुन्छ. नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
जुदेको
हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट बोल्दै हुनुहुन्छ?
म पोखराबाट हरिकेशी.
हरिकेशी भन्नु होइन?
हजुर, म पोखराबाट हरिकेशी.
हजुर,
अहिले यो सरकारको सय दिनको बारेमा जुन प्रश्न राख्नुभएछ, यसको बारेमा मलाई अहिले त राम्रो लागेको छ कि अनावश्यक त्यो हुन्छ नि एउटा खालको उखान टुक्का मजाक अनि यस्तो कुराहरू सुन्नलाई बन्द भएको छ. र मलाई लाग्छ सरकारले अब नागरिकको कुरा सुन्न प्रयत्न गरेको हो कि भन्ने खालको छनक देखेको छ. सरकारले नागरिकका कुराहरू सुन्नु अत्यन्त जरुरी छ र यो प्रक्रिया थालनी हो कि भन्ने शुभ सङ्केत देखिएको छ. ठिकै छ, अहिले रफ्तारमा काम नभए पनि सन्तोषजनक छ जस्तो लाग्छ मलाई.
हस् धन्यवाद. हस् धन्यवाद. हरिकेशी हुनुहुन्थ्यो पोखराबाट. सरकारले नागरिकका आवाजहरू सुन्न थालेको र सरकारले नागरिकका पक्षमा काम गर्दै गरेको र यो अवधिको कामलाई चाहिँ उहाँले सन्तोषजनक रूपमा लिनुभएको छ. र फेरि अर्का श्रोता हुनुहुन्छ. नमस्कार.
नमस्कार
हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
हजुर, म उदयपुरबाट बोल्दैछु, प्रमिसा चामलिङ.
के नाम भन्नुभयो?
प्रमिसा चामलिङ.
प्रमिसा चामलिङ होइन? हजुर. आजको सन्दर्भमा आफ्नो धारणा राख्न सक्नुहुन्छ?
मेरो धारणा चाहिँ सर्वप्रथम सम्पूर्ण जनता प्रेमीहरूलाई नै नमस्कार गर्न चाहन्छु र विशेष भन्नुपर्दाखेरि अहिले धेरै ठाउँमा अब विकास कुनै ठाउँ कुना काटतिर होइन हरेक ठाउँमा विकासहरू भएको छैन होला तर जनताले हेर्नु पर्यो हरेक अब गाउँठाउँदेखि लिएर सहर बजारदेखि लिएर होइन र धेरै कुराहरू अब पहाडी क्षेत्रतिर त कुनै ठाउँतिर विद्युत पनि लाइन पुगेको छैन. हुन त गाउँठाउँतिर पनि आफ्नो व्यक्तिहरू जनताहरूलाई आफै अब चुनेर भोट दिन्छ, भोट दिइसकेपछि उनीहरूले विकास गर्नु पनि गाह्रो हुन्छ कि किनभने आफ्नो व्यक्तिगतबाट पैसा झिकेको त होइन नि त उनीहरूलाई त जनताले नि अब उता पैसा निर्णय गर्छ र आफ्नो ठाउँतिर पनि एउटा विकास गर्नु पर्यो र जुनै व्यक्तिहरू जुन पार्टीमा जितोस् चाहे चाहे नेपाली काङ्ग्रेस नै होस् चाहे माओवादी पार्टी होस् चाहे सङ्घीय पार्टी होस् होइन एमाले पार्टी होस् तर आफ्नो गाउँठाउँतिर जो व्यक्ति जित्नुहुन्छ त्यो व्यक्तिले चाहिँ आफ्नो गाउँठाउँतिर एकदम कोच गरेर राम्रो गर्यो भने आफूलाई जनताहरूले पनि पहल गर्छ कि भन्ने मेरो धारणा यतिकै भन्न चाहन्छु है.
हस् धन्यवाद यहाँलाई. प्रमिसा चामलिङ हुनुहुन्थ्यो उदयपुरबाट. फेरि अर्का श्रोता कोही आइसक्नु भएको छ. नमस्कार.
नमस्ते. नमस्ते
हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
दक्षिण कालीबाट सुकुराम लामा. हजुर
सुकुराम लामाज्यू, के छ यहाँको धारणा राख्न सक्नुहुन्छ?
अब मेरो धारणा त हजुर अब यो सरकारको नीति धेरै सरकारको सयौं दिनहरू हेऱ्यौँ हजुर आशा चाहिँ गरौँ हजुर होइन भर चाहिँ नपरौँ. किन भर नपरौँ भनेर त्यो फल छ नि हजुर फल झर्छ र खाउँला भन्ने आशा मात्रै तर झरिहाल्छ खाउँला भन्ने आशा चाहिँ धेरै सरकारको हेरेको थियो हजुर अहिले भर्खर 71 वर्ष भए है. त्यही भएर चाहिँ नि मतलब मलाई त के लाग्छ राणाकालीन होइन पञ्चायतकालीन भयो कि राणा र पञ्चायतको चाहिँ नि मतलब अवतारै हुनु हुँदो रहेछ क्या हाम्रो चाहिँ नेताजीहरू भन्दै म यो दुई शब्द टुङ्गाइदिएँ हजुर.
हस् धन्यवाद यहाँलाई. दक्षिणकाली काठमाडौँ दक्षिणकालीबाट सुकाराम लामा हुनुहुन्थ्यो. आशा चाहिँ गर्न सकिन्छ तर जुन खालको आशा गरिन्छ त्यो अनुसार चाहिँ प्रतिफल नहुँदा फेरि पनि यो आशामै सीमित हुने हो कि भन्ने जस्ता धारणा उहाँले राख्नुभयो. अर्का श्रोता आइसक्नु भएको छ. नमस्कार.
नमस्कार
हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
म हरिकृष्ण महत जुम्लादेखि बोल्दैछु
सर. हरिकृष्ण महत जुम्ला होइन? के छ आज यहाँको आजको सन्दर्भमा धारणा सरकारको सय दिनलाई यहाँले कसरी लिनुभएको छ?
सर्वप्रथम त अब सरकारलाई सय दिन पुरा गरेको म हामी बधाई गर्न चाहन्छु. अलिक टेलिफोन गडबड आएको छ सर.
ठिक छ, हामी यहाँ सुन्दैछौ.
सर्वप्रथम त सरकारले आज 100 दिन पार गरेकोमा यो सुखद अवसरमा हार्दिक बधाई दिन चाहन्छु सर. सरकारले अब जस्तै यो मान्छे मरेपछि अब गर्ने यो जुन हिन्दू संस्कार छ त्यो संस्कारलाई मात्रै नअङ्गाली वास्तवमा गरेका क्रियाकलापहरूलाई जनता समक्ष पुर्याउने तरिकाले काम गर्नु पर्यो होइन. जस्तै नेपाल सरकारको जस्तै आफ्नै खाले समस्या पनि थियो, दुई दुईचोटि विश्वासको मत लिनुपर्ने, अब आफ्नो सिद्धान्त आफ्नो विचार आफ्नो रङ्ग परिवर्तन गरेर सरकारमा जुझ्नै पर्ने, त्यस्ता खाले आन्तरिक इन्ट्रेस्ट थिए. त्यो इन्ट्रेस्टले जनतालाई कतिको विकासतिर लैजान्छ अर्थात् जनताका आवश्यकताहरू परिपूर्ति गर्न सकिन्छ सकिँदैन त्यो पक्कै पनि सरकारले आफ्नो जति पद र हैसियतमा जानका लागि तोडबाजी लडायो, आफ्नो विचार सिद्धान्त नमिल्नेहरूसँग रङ्ग नमिल्नेहरूसँगको एकात्मक भावना थियो. त्यो भावनाले मान्छेको जिन्दगीमा अर्थात् जुन नेपालको र नेपाली जनताको भविष्यसँग कसरी जोडिएको छ आज इन्ट्रेस्टले गर्दाखेरि सिङ्गो नेपाल नै नेपालीलाई नै दुर्घटनाको डुङ्गामा बसाउन नेपाल सरकार जान्छ या विकासको डुङ्गा तारेर चाहिँ नेपाललाई विकासतिर लम्काउँछ. नेपाल सरकारले धेरै कुरा विचार गर्नुपर्ने हुन्छ, देशको अर्थतन्त्रको विषयमा, देशको बेरोजगारिताको विषयमा, देशको दक्ष जनशक्तिको विषयमा हरेक कुरामा विचार पुर्याउनु पर्ने हुन्छ. जहाँ अब खाका निकालेर चाहिँ 100 दिन मनाउनु यो चाहिँ हाम्रै नेपालीको लागि हामी सचेत नेपाली नागरिकको लागि त्यो नौलो विषय होइन. नौलो विषय त्यो लाग्छ जब हाम्रा आवश्यकताहरू हाम्रा स्थानीय सरकारबाट नै अर्थात् हाम्रा हरेक सुखका कुराहरू सरकारले चाहिँ आफ्नो मेन कार्यविधि अनुसार अर्थात् आफ्नो 100 दिन होइन भोलि होइन 300 दिनभित्र नै त्यस्ता कुराहरू आउन् त्यसको लागि पुनः शुभकामना भन्दै बिदा हुन्छु.
नमस्कार. हस् हरिकृष्ण महत हुनुहुन्थ्यो जुम्लाबाट र यसरी आम नागरिकले सरकारको 100 दिनलाई विभिन्न तरिकाले लिएका छन् र विभिन्न धारणाहरू पनि हामीले सुन्यौं मुलुकका विभिन्न भागबाट र यो 100 दिनको अवधिमा सरकारका राजनीतिक बाटो सुझ्याउँदै मुलुकको विकास समृद्धि र सुशासनमा सरकार दृढ पनि देखिएको छ. प्रधानमन्त्री प्रचण्डले चाहिँ सामाजिक न्याय सुशासन र समृद्धिलाई सरकारको मुख्य प्राथमिकतामा राखेको आफ्नो पदबहालीमा पनि उल्लेख गर्नुभएको थियो. यस अवधिमा मुलुकको अर्थतन्त्रको पुनरुत्थानदेखि लिएर राज्यका विभिन्न तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण तथा जनसरकारका मुद्दालाई सम्बोधन गर्ने दिशामा सरकारले उल्लेखीय कामहरू गरेको छ र गर्ने प्रयत्न पनि गरेको छ. आज हामीले मुख्य रूपमा 100 दिनको यो सरकारको समीक्षा गर्यौं विभिन्न आम नागरिक स्तरबाट. यो सँगै आजको अन्तर्संवाद यति नै. भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं. आजको यो कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल विदा हुन्छु. नमस्कार.